आजको वचन एउटा छोटो कथाबाट सुरु गरौँ। एउटा राजा थिए जो लामो समयदेखि निकै बिरामी परेका थिए। राज्यका विद्वानहरूले, सल्लाहकारहरूले, बुद्धिमानी बुद्धिजीवीहरूले राजालाई आएर सल्लाह दिए, हजुर, यदि कुनै साँच्चै सन्तुष्ट मानिसको कमिज अथवा सर्ट लगाउनु भयो भने मात्र तपाईँको रोग निको हुनेछ। त्यसपछि राजाले त्यो सन्तुष्ट मानिसको, त्यो व्यक्तिको खोजी गर्न लगाए। त्यसपछि सन्तुष्ट मानिसको खोजी सुरु हुन्छ, तर साँच्चै सन्तुष्ट मानिस कतै पनि भेटिँदैन। राज्यका ती दूतहरूले, बुद्धिजीवीहरूले टाढा टाढाका ठाउँहरूसम्म मानिसहरू पठाउँछन्। धेरै खोजिसकेपछि अन्तत एकजना साँच्चै नै सन्तुष्ट मानिस भेटिन्छ। तर त्यहाँ एउटा समस्या थियो, त्यो मानिसको त सर्ट नै थिएन। कस्तो विडम्बना! राजा जोसँग सबै कुरा छ, सबै सुख सुविधा छ, धन सम्पत्ति छ, शक्ति छ, तर सन्तुष्टि थिएन। तर उतातर्फ गरिब व्यक्ति जसमा केही पनि छैन, एउटा कमिज पनि छैन, लाउने सर्ट पनि छैन, तर पनि सन्तुष्ट छ। तर हामी प्राय के सोच्छौँ, हामी सोच्छौँ कि हामी पैसा नभएकोले गर्दा, जीवनमा सफलता नभएकोले गर्दा, घर नभएकोले कारणले हामी दुःखी छौँ, असन्तुष्ट छौँ। र हामीलाई लाग्छ कि यदि धेरै पैसा भयो भने, एउटा आफ्नै घर भयो भने, जीवनमा सफलता हासिल गरियो भने हामी खुसी हुनेछौँ, सन्तुष्ट हुनेछौँ। तर प्रियहरू, सत्यता के हो भने, साँचो खुसी, सन्तुष्टि यो संसारको कुनै पनि थोकरमा पाइँदैन, संसारको धन सम्पत्तिमा, संसारको पैसामा पाइँदैन। हाम्रो छिमेकमा एकजना दिदी हुनुहुन्छ जो कुनै समय एकदमै सुन्दर, जोसले भरिपूर्ण, ऊर्जावान र जवान एउटा विमान परिचारिका हुनुहुन्थ्यो। उहाँ फ्लाइट एटेन्डेन्ट हुनुहुन्थ्यो। उहाँले धेरै पैसा कमाउनु भयो, उहाँले संसार डुल्नुभयो, संसार हेर्नुभयो, संसारको महँगा महँगा होटलमा उहाँ बस्नुभयो, उहाँले आफ्नै सपनाको घर पनि अन्तत बनाउनु भयो। तर के उहाँ जीवनमा खुसी हुनुहुन्छ आजको दिनमा? तपाईँ गएर हेर्नुपर्ने हुन्छ एकपल्ट उहाँलाई, उहाँ कति पनि खुसी देखिनुहुन्न, उहाँ जीवनमा कति पनि सन्तुष्ट देखिनुहुन्न, उहाँ एक्लो हुनुहुन्छ, उहाँ दुःखी हुनुहुन्छ, उहाँ जीवनसँग, जीवनलाई लिएर उहाँ वाक्क हुनुहुन्छ, उहाँलाई मानिसहरू झिजो लाग्छ, विशेष गरी बालबालिकाहरू। एक समय उहाँले पनि जीवनमा खुसीको, सन्तुष्टिको क्रममा यी सबै कुराहरू पछि लाग्नुभयो, तर त्यो सबै कुरा हासिल गरिसक्दाखेरि पनि उहाँको जीवनमा सन्तुष्टि देखिएको छैन। एकजना ठुलो फोर्ड कम्पनी, मोटर कम्पनीको संस्थापक धनाढ्य व्यक्ति हेनरी फोर्डले यसरी भनेका थिए कि म मेकानिकको काम गर्दा बढी खुसी थिएँ। I was happier when I was doing just a mechanic work. त्यसै गरी अरबपति जोन डी रकफेयरले पनि भनेका छन् कि त्यो मानिस सबैभन्दा गरिब हो जससँग पैसा बाहेक अरू केही छैन। आफ्नो आफ्नो सारा जीवन यही पैसाको पछि दौडेर बिताउनु र अन्तत यस्तो घडीमा आइपुग्नु कि तपाईँसँग पैसा बाहेक केही पनि छैन, त्यो जस्तो दुःखान्त, ट्राजेडी के हुनसक्छ जीवनमा? तपाईँसँग अरबौँ खरबौँ पैसा हुनसक्छ, तपाईँसँग एकदमै सालिन्दार घर हुनसक्छ, तपाईँ प्रतिष्ठित कम्पनीको मालिक हुन सक्नुहुन्छ, तर जीवनको अन्ततिर आएर यसरी भन्नु दुःखान्त हुनेछ, म जब एक सामान्य मेकानिक थिएँ, कामदार थिएँ, तब म धेरै खुसी थिएँ, वा मैले चिनेको सबैभन्दा गरिब व्यक्ति म आफै हुँ, किनकि मसँग पैसा बाहेक केही छैन। सुप्रियहरू, पैसाको पछि लागेर आफ्नो जीवन नफाल्नुहोस्, जीवन खेर नफाल्नुहोस्। धन सम्पत्तिको पछि लागेर आफ्नो जीवन बर्बाद नगर्नुहोस्। ईश्वर भक्तिको खोजी गर्नुहोस्, किनकि बाइबलले हामीलाई बताउँदछ सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो, ठुलो कमाइ हो। र यी सत्यता आज हामी पहिलो तिमीले छ अध्यायबाट हेर्दैछौँ। यदि तपाईँसँग बाइबल छ भने कृपया आफ्नो बाइबलमा पहिलो तिमीले छ अध्यायलाई पठाउनुहोस्। हामी आज पद छदेखि दससम्म हेर्नेछौँ। तपाईँले यो खण्डलाई ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1626 भेटाउन सक्नुहुन्छ। अनि आजको यस वचनबाट म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, केवल एउटै कुरा, कि प्रिय क्रिस्चियनहरू, तपाईँको जीवन धन सम्पत्तिको पछि लाग्ने कुराले होइन तर परमेश्वरमा पाइने सन्तुष्टिले चिनियोस्। सुप्रिय क्रिस्चियनहरू, तपाईँको जीवन यो संसारको धन दौलत धन सम्पत्तिको पछि लाग्ने कुराले होइन तर तपाईँको जीवन परमेश्वरमा पाइने त्यो सन्तुष्टिले चिनियोस्। यही एउटा कुरा यो खण्डबाट म तपाईँलाई बताउन चाहन्छु। सो इफ यु हेभ यो बाइबल्स विथ यु, प्लिज टर्न विथ मी टु 1 Timothy chapter 6। Today we'll be looking at verses 6 through 10. You can find this passage on the page number 1626 in your Nepali Bibles. And here's one thing I want to tell you from this text today. Dear Christians, let your lives be marked by contentment in God rather than the pursuit of gold. Dear Christian, let your lives be marked by contentment in God rather than the pursuit of gold. एउटै कुरा प्रिय क्रिस्चियनहरू, तपाईँको जीवन धन सम्पत्ति पछि लाग्ने कुराले होइन तर परमेश्वरमा पाइने सन्तुष्टिले चिनियोस्। पछ सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो, किनकि हामीले न त संसारमा केही ल्यायौँ न यहाँबाट केही लैजान नै सक्छौँ, तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौँ। तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसलाई बर्बादी र सर्वनाशमा डुबाउँछन्। किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो। पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्। पावलले यहाँ यसरी सुरु गर्छन् कि सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो। पच यो छमा एउटा सानो तर महत्त्वपूर्ण शब्द छुटेको छ जस्तो लाग्छ नेपाली बाइबलमा, र त्यो शब्द हो तर। तर अङ्ग्रेजीमा बट भन्ने शब्दसँग सुरु हुन्छ, बट गडलिनेस विथ कन्टेन्टमेन्ट इज ग्रेट गेन। सो यो सानो शब्दले, तर भन्ने शब्दले हामीलाई दुईवटा विचार बिचको त्यो भिन्नता देख्न मद्दत गर्छ। पहिले के भएको थियो पद पाँचमा अगाडि र अब के हुँदैछ, यो तर शब्दले हामीलाई पद पाँचसँग जोड्ने काम गर्छ, जहाँ पावलले ती झुटा शिक्षकहरूको बारेमा कुरा गरिरहेका छन्। अस्तिको कथा हामीले हेर्दै थियौँ, जसले भक्ति चाहिँ फाइदा उठाउने उपाय हो भने तिनीहरू ठान्छन्। हुन त तिनीहरू आंशिक रूपमा सही थिए, हो भक्तिले फाइदा ल्याउँछ, त्यहाँ लाभ छ, तर एउटा यसमा एउटा महत्त्वपूर्ण भिन्नता छ। झुटा शिक्षकहरूको लागि भक्ति भनेको भौतिक वा आर्थिक लाभ उठाउने उपाय हो, तर पावलको लागि भने सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो। यसको अर्थ तपाईँ भक्तिलाई र सन्तुष्टिलाई अलग गर्न सक्नुहुन्न, यो एउटै प्याकेजको कुरा हो। एक ईश्वर भक्त व्यक्ति, गडली पर्सन, सन्तुष्ट व्यक्ति हो। अ गडली पर्सन इज अ कन्टेन्ट पर्सन, जसले परमेश्वरको प्रबन्धमा भरोसा गर्छ, परमेश्वरको प्रोभिजनमा प्रोभिडेन्समा भरोसा गर्छ। एक ईश्वर भक्त व्यक्ति लोभले धेरै पैसा वा धेरै लुगा वा संसारका थोकहरूको अन्तहीन असीमित चाहनाले डोर्याइएको हुँदैन, नियन्त्रण गरिएको हुँदैन। यहाँ सन्तुष्टिको लागि पावलले प्रयोग गरेको ग्रिक शब्द अटार्किया हो। अटार्कियाको शाब्दिक अर्थ हुन्छ आत्मसन्तुष्टि, आत्मपर्याप्तता, सेल्फ सफिसियन्सी। अर्थात् जुनसुकै परिस्थितिमा पनि आफूसँग भएको कुरामा सन्तुष्ट हुनु। र ग्रिक संसारमा त्यतिखेर संसारमा यो शब्दले यस्तो व्यक्तिलाई जनाउँथ्यो जसले आफ्नो व्यक्तिगत शक्ति अनुशासन र भित्री त्यो स्रोतहरूद्वारा सन्तुष्ट रहने त्यो त्यो क्षमता हासिल गरेको हुन्छ। तर त्यो परिभाषा अनुसार एक सन्तुष्ट व्यक्ति त्यो व्यक्ति हो जो आफैमा निर्भर हुन्छ र जसलाई बाहिरको वातावरणले कति पनि फरक पार्दैन, असर गर्दैन। तर पावलले यो शब्दलाई नयाँ परिभाषा दिन्छन्। पावलको लागि सन्तुष्टि भनेको आत्मसन्तुष्टि होइन, आत्मपर्याप्तता होइन, सेल्फ सफिसियन्सी होइन, बरु परमेश्वर सन्तुष्टि हो, गड सफिसियन्सी, परमेश्वर पर्याप्तता हो। एक क्रिस्चियनको लागि सन्तुष्टि आफूभित्रैबाट नभई परमेश्वरबाट आउँछ। यो त्यो ज्ञानबाट आउँछ, यो बुझाइबाट आउँछ यो सन्तुष्टि कि परमेश्वर सार्वभौम हुनुहुन्छ, गड इज सोभरिन, र उहाँले नै सबै कुरामाथि नियन्त्रण गर्नुहुन्छ। उहाँ जसले आकाशका चरा चुरुङ्गीहरूलाई खुवाउनुहुन्छ र मैदानका लिल्ली फुलहरूलाई पहिराउनुहुन्छ, उहाँले आफ्नो पुत्र यीशु ख्रीष्टको रगतद्वारा उद्धार गरिएका निम्ति झन बढी वास्ता गर्नुहुन्छ। यो बुझाइबाट आउँछ सन्तुष्टि। उहाँले आफ्ना मानिसहरूलाई पर्याप्त मात्रामा अनुग्रह दिनुहुन्छ र यीशु ख्रीष्टमा भएको आफ्नो महिमित सम्पत्ति अनुसार उनीहरूका सबै खाँचोहरू पुरा गरिदिनुहुन्छ। त्यसकारण बाइबलले भन्छ भोलिको निम्ति फिक्री नगर, भोलिको दिनले आफ्नो फिक्री आफै गर्छ, आजको फिक्री आजैलाई पर्याप्त छ। सो पावलको लागि सन्तुष्टि भनेको परमेश्वर पर्याप्तता, परमेश्वर सन्तुष्टि हो, परमेश्वर पुगी सराउनु। अझ स्पष्ट रूपमा भन्नुपर्दा सन्तुष्टि भनेको ख्रीष्ट पर्याप्तता हो, क्राइस्ट सफिसियन्सी, ख्रीष्ट सन्तुष्टि हो। र पावलले फिलिपी चार अध्यायमा ठ्याक्कै यही कुरा व्याख्या गर्छन्। फिलिपी चार अध्यायमा पावल भन्छ किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन, खुसी रहन मैले सिकेको छु। कसरी होचिन र कसरी बढ्न म जान्दछु, टन्नै हुँदा होस् अथवा परिपूर्णतामा होस् वा भोक प्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु भनी पावल भन्छन्। अनि त्यो रहस्य के हो प्रियहरू, त्यो रहस्य के हो, त्यो रहस्य सन्यासवाद होइन, त्यो वैराग्यवाद होइन, एसेटिसिजम होइन, सबै कुरा छोड्नु, संसारलाई छोडेर जङ्गल पस्नु सन्तुष्ट, त्यो त्यो होइन त्यो रहस्य। त्यसरी हामी जीवनमा सन्तुष्टि प्राप्त गर्दैनौँ। त्यो रहस्य तपोवन होइन, त्यो रहस्य योग वा ध्यान पनि होइन, त्यो रहस्य न त आत्मसन्तुष्टि आत्मपर्याप्तता नै हो, त्यो रहस्य त ख्रीष्ट हुनुहुन्छ। र पावल तेह्र पदमा भन्छ नि फिलिपी चार अध्यायको तेह्र पदमा, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्नुहुन्छ। यो सन्तुष्टिको सन्दर्भमा, परमेश्वरमा हरेक परिस्थितिमा आनन्दित हुने सन्दर्भमा लेखिएको कुरा हो यो। यो रनिङ गर्दाखेरि अथवा इक्जामको लागि तयारी गर्दाखेरि यो यो कण्ठस्थ पार्ने पद अनि पदलाई लिएर इच्छा शक्ति बढाउनको लागि होइन। यो पावल आफूले चाहेका सबै थोक पाएको हुनाले वा जीवनमा कुनै पनि अभाव कुनै पनि खाँचो नभएकोले गर्दा सन्तुष्ट थिएनन्। देख्नु त यस तपाईँ बरु उनी यसकारण सन्तुष्ट थिए किनभने उसँग ख्रीष्ट हुनुहुन्थ्यो र ख्रीष्ट नै सबै थोक, ख्रिस्ट हुनु नै सबै थोक हुनु हो। ए ख्रिस्टियनसँग त्यो कुरा हुन्छ जुन गैर ख्रिस्टियनसँग हुँदैन, यहाँसम्म कि संसारका करोडपतिहरूसँग पनि हुँदैन, ख्रिस्टियनसँग ख्रिस्ट हुन्छ। ख्रिस्ट नै पर्याप्त हुन्छ, ख्रिस्ट नै साँचो सन्तुष्टिको त्यो स्रोत हुनुहुन्छ। त्यसरी एक साँचो ख्रिस्टियनले पैसा वा फाइदाको लागि होइन तर परमेश्वरले जे दिनुभएको छ त्यसैमा खुसी भएर उहाँको सेवा गर्दछ, उहाँलाई पछ्याउँदछ। एक ख्रिस्टियनले परमेश्वरलाई प्रेम गर्ने भएकोले नै उहाँको पछि लाग्छ। वास्तवमा आफूसँग भएको कुरामा सन्तुष्ट हुनु र परमेश्वरको भक्ति गर्नु नै सबैभन्दा ठुलो लाभ हो, ठुलो धन हो। एक ख्रिस्टियन जीवन धन सम्पत्तिको लोभले होइन, लालचले होइन, तर परमेश्वरमा पाइने सन्तुष्टिले चिनिनुपर्छ। यदि हामी अझै कुरा यो कुरा मान्न तयार छैन भने, हामी अझै पत्याउन तयार छैन भने पावलले हामीलाई अर्को एउटा उदाहरण दिन्छ जसले हामीलाई लोभमाथि विजय पाउन र सन्तुष्ट रहन मद्दत गर्न सक्छ। पद सातलाई पढ हेर्नुहोस् न, पद सातलाई, सन्तुष्ट रहेको भक्ति नै ठुलो लाभ हो। किन ठुलो लाभ हो? किनभने हामीले न त संसारमा केही ल्यायौँ न यहाँबाट केही लैजानु नै सक्छौँ। भेरी सिम्पल, हामीले के ल्यायौँ यो संसारमा आउँदाखेरि? जब संसारबाट हामी बिदा हुन्छौँ हामी के लान्छौँ? नथिङ। मेरा तिनवटा छोराछोरी छन्, तपाईँलाई थाहा छ मेरो तिनवटा छोराछोरी भइसकेका छन्, तर तिनीहरूमध्ये कोही पनि हातमा खेलाउन बोकेर संसारमा आएनन्। मेरा छोराछोरी, मेरो छोराछोरी कुनै पनि उनीहरू जन्मिँदाखेरि हातमा चिप्स बोकेर आएनन्, लेज बोकेर आएनन्, कोही पनि स्पाइडरम्यानको सुट लगाएर आएन, कपडा लगाएर आएनन्। तिनीहरू खाली हात आए, नाङ्गै आए। हामी संसारमा सबै नाङ्गै आउँछौँ, रित्तै आउँछौँ। हामी कोही पनि सुटकेस बोकेर आएनौँ, डोरीले बाँधेर, टेपले बाँधेर, ऱ्याप गरेर सुटकेस बोकेर हामी कोही पनि संसारमा हामी प्रवेश गरेनौँ। हामी धन सम्पत्ति बोकेर संसारमा आएनौँ। हामी जन्मिने बित्तिकै डाक्टरहरूले गरेको पहिलो काम भनेकै एउटा सानो कपडाले हाम्रो नाङ्गोपन छोपिदिनु थियो। हाम्रो नाङ्गोपन छोप्ने हामीसँग एक सरो कपडा पनि थिएन। आजभोलि अलिक फरक महसुस हुन्छ, कतिपय बच्चाहरू त हातमा मोबाइल नै लिएर जन्मेको जस्तो लाग्छ मलाई। मलाई थाहा छैन, थिएन त्यस्तै त्यस्तै लाग्छ त्यो बच्चाहरूले त, कुनै कुनै बच्चाहरूलाई जति हेर्नु हातमा फोनै हुन्छ, जन्मिँदै फोन बोकेर आएको थियो कि क्या भन्छ। तर बाइबल त भन्छ होइन होइन, हामी रित्तै हात आएको, हामी रित्तै हात फर्किन्छौँ जब हामी यो संसार छोड्छौँ। हामी आफ्नो साथमा हामी केही पनि लाँदैनौँ, केही पनि लाँदैनौँ। हामी कोही पनि सुटकेसमा हाम्रो धन सम्पत्ति भरेर, महँगो महँगो चिजहरू सुटकेसमा भरेर प्याक गरेर हामी संसारबाट बिदा हुनको लागि तयार हुँदैनौँ। सबै कुरा यहीँ छोडिन्छ, सबै कुरा, तपाईँको पैसा, तपाईँको नाम, तपाईँको घर, तपाईँको गाडी, तपाईँको फोन, तपाईँको सबै थोक तपाईँले यहीँ छोड्नुहुन्छ। चिहानभन्दा उता केही पनि लानु पाइँदैन। यु क्यान टेक नथिङ बियोन्ड ग्रेभ, केही पनि लानु पाइँदैन। म तपाईँलाई एउटा प्रश्न गर्न सोध्न चाहन्छु। सन् 2024 जब टाटा ग्रुपका रतन टाटाको मृत्यु भयो, उहाँले कति धन सम्पत्ति छोडेर जानुभयो? हाउ मच डिड ही लिभ बिहाइन्ड? सबै छोडेर जानुभयो। उहाँले छोडेर जानुभएको धनसम्पत्ति यति भारतमा छ, अहिले पनि ती छ। फेरि हामीले संसारमा केही पनि ल्याएनौँ र केही लैजाँदैनौँ पनि। अहिले भने चाहिँ हामी आमाको गर्भबाट नाङ्गै आयौँ, हामी नाङ्गै नै फर्केर जानेछौँ। यो संसारमा हाम्रो जीवन हवाई जहाजमा गरिने यात्रा जस्तै हो। यदि तपाईँले लामो अन्तर्राष्ट्रिय त्यो उडान भर्नुभएको छ भने तपाईँलाई थाहा छ यसले कसरी काम गर्छ। त विमान परिचारिकाले तपाईँलाई, फ्लाइट एटेन्डेन्टले तपाईँलाई स्वागत गर्छिन्। यदि थाहै नेपाली हो, नमस्ते होइन, इन्डियन हो, नमस्ते भन्छ। अनि तपाईँको सिटमा लगेर तपाईँलाई पुर्याइदिन्छ, तपाईँ पुग्न सक्नुहुन्न भने। अनि तपाईँ बसेको ठाउँमा खाना ल्याइदिनुहुन्छ, अनि त्यसपछि एकछिनपछि अध्ययार हुन्छ प्लेन, अनि तपाईँलाई ब्ल्याङ्केट दिइन्छ, अनि तपाईँ ओढ्नुहुन्छ, सुत्नुहुन्छ। अनि यात्राको दौरानमा यी सबै सुख सुविधाहरू तपाईँको निम्ति उपलब्ध हुन्छन्। तर जब जहाज अवतरण हुन्छ, ल्यान्ड हुन्छ, तपाईँ उठ्नुहुन्छ र सबै कुरा त्यहीँ छोडेर तपाईँ बाहिर निस्कनुहुन्छ। तपाईँ आफूसँगै त्यो ओढ्ने त्यो ब्ल्याङ्केट लिएर तपाईँ जानुहुन्न। हुन त कसै कसैले लान्छ, मलाई थाहा छ। तपाईँ खानाका त्यहाँ टुक्रा टुक्रीहरू अथवा त्यहाँको ट्रेहरू बोकेर तपाईँ घर जानुहुन्न। त्यो चम्चीहरू कस्तो राम्रो रहेछ, यो त घरै लानुपर्छ भने तपाईँ झोलातिर हाल्नुहुन्न। फेरि कसै कसैले गर्छ, मलाई थाहा छ। जे सुविधाहरू दिएको थिए ती केवल यात्राको लागि मात्र थिए, त्यही प्लेनभित्र यात्रा गर्ने लागि, तपाईँको गन्तव्यको लागि होइन। मित्र, जीवन ठ्याक्कै त्यस्तै छ, जीवन ठ्याक्कै त्यस्तै छ। हामी यात्रुहरू हौँ अनि हामी यहाँबाट गुजिरहेका छौँ। परमेश्वर अनुग्रहमा, उहाँको प्रबन्धमा परमेश्वरले हामीलाई हाम्रो यो यात्राको लागि चाहिने सफ्टवेयर उहाँले जुटाउनुहुन्छ। घाँस, बाँस, कपास, र तीमध्ये कुनै पनि यो जीवनभन्दा उता लैजान पाउने हामीलाई छुट छैन। हामी रित्तो हात आयौँ र हामी रित्तो हात नै जान्छौँ। त्यसैले यदि हाम्रो जीवनमा आधारभूत आवश्यकताहरू पुरा भएका छन् भने हामी सन्तुष्ट हुनुपर्छ। पद आठलाई हेर्नुहोस् न एकपल्ट, पद आठलाई, तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट रहनेछौँ। पावलले यहाँनिर गफ दिइरहेको छैन, तपाईँलाई थाहा हुनुपर्छ। ए यो कहाँ हुन्छ र यस्तो कुरा, खान लाउने पनि यति बिको सन्तुष्ट हुन्छ र भन्नु होला। तपाईँ पावल वास्तवमा सन्तुष्ट व्यक्ति थिए, अनि क्रिस्चियन इतिहासलाई हेर्नुहुन्छ भने क्रिस्चियनहरू खान लाउनमा यदि घाँसबास कपास बेसिक निड आधारभूत खाँचो परमेश्वरले पुरा गरिदिनु भएको छ भने उनीहरू सन्तुष्ट थिए। र तपाईँ र म आज 21 शताब्दीमा छौँ अनि हामी यस्तो असन्तुष्ट मानिस बन्दै गइरहेका छौँ कि हामी हाम्रो खाँचोहरूभन्दा पनि हामी अझ धेरै नै लग्जरी विलासिताको जीवन हामी चाह गर्ने परीक्षामा पर्छौँ। हामी होसियार हुनुपर्छ। तर पावललाई फेरि तपाईँले गलत नबुझ्नु होला, पावलले यहाँ गरिबीमै सन्तुष्ट हुनुपर्छ भनिरहेको छैन फेरि। ओके, गलत नबुझ्नु होला, आधारभूत कुराहरू पनि आधारभूत खाँचोहरू पनि पुरा नभएको, खान लाउन पनि नसकिरहेको अवस्थामा पनि हामी सन्तुष्ट हुनुपर्छ भनेर पावलले भनिरहेको छैन, होइन। न त पावलले यहाँनिर सबै कुरा त्यागेर, सुख सुविधा त्यागेर, घर परिवार सबै छोडेर साधु बन्नुपर्छ, जङ्गल पस्नुपर्छ, तपस्या गर्न नै प्रोत्साहन दिइरहेको छन्। यो कुरालाई गलत नबुझ्नु होला तपाईँले, पावलले त्यसो भनिरहेको छैन। हामीले पहिले नै हेरिसकेको छौँ अगाडिको वचनहरूमा कि जीवन आफैमा परमेश्वरबाट एउटा असल दान हो, गिफ्ट हो। र परमेश्वरले यो जीवन सँगसँगै यो जीवनलाई चाहिने थोकहरू उहाँले दिनुहुन्छ। खाना, विवाह, लत्ता कपडा, घर, यी सबै असल थोकहरू उहाँले हामीलाई उपभोग गर्नको लागि दिनुभएको छ। यी कुराहरूलाई हामीले धन्यवाद साथ ग्रहण गर्दाखेरि कति पनि फरक पर्दैन। यो सबै कुराहरू हामीले आफ्नो भलाइको निम्ति र परमेश्वरको महिमाको लागि उपभोग गर्नुपर्छ। पावलले बरु यो कुरा भन्दैछ, पावलले यस्तो जीवनको कुरा गर्दैछ कि जहाँ हाम्रो आवश्यकताहरू पुरा भएका छन्, विलासिताको जीवन होइन, तर जिउनलाई हामीलाई चाहिने घाँसबास खपास जुटाइएको छ, र त्यही प्रावधानमा कृतज्ञ हुन र सन्तुष्ट हुन सिक्नु नै असल कुरा हो भने पावल भन्दैछ यहाँ। प्रिय, धेरै मानिसहरू अभावले गर्दाखेरि होइन, तर त्यो अनावश्यक इच्छाहरूले गर्दा असन्तुष्ट हुन्छन् जीवनमा। यहाँ मुख्य समस्या के हो भने जब हाम्रा रहरहरू नै, हाम्रा इच्छाहरू नै हाम्रो आवश्यकता बन्न थाल्छन्, तब सन्तुष्टिको कुनै सीमा रहँदैन। सन्तुष्टि सधैँ हामीभन्दा एक कदम अगाडि नै हुन्छ, यसलाई कहिले भेटाउन सकिँदैन। हामीले याद गरेको छैन होला, तर बिस्तारै अरूका विलासिताका कुराहरू हाम्रा निम्ति अनिवार्य खाँचो आवश्यकता बन्दै गइरहेको छन्। यो पुरानो दिनहरूलाई सम्झिनुहोस् एकपल्ट, म तपाईँलाई बुझाउन चाहन्छु। पुरानो दिनहरूलाई याद गर्नुहोस्, पुरानो दिन हामी मध्ये धेरै एक जोर दुई जोर मात्र लुगा हुन्थ्यो। नयाँ लुगा त बिरलै देख्न पाइन्थ्यो। नयाँ लुगा लाउनलाई दसैँ गर्नु पर्थ्यो, तपाईँलाई थाहा छ। त्यो पनि नयाँ लुगामा के दिनुहुन्थ्यो, स्कुलको ड्रेस सिलाइदिनुहुन्थ्यो। अधिकांश मानिसहरू याद गर्नुहोस् खाली खुट्टै हिँड्थे। हामी हात्ती छाप चप्पल पटक 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 पड्काउँदै स्कुल जान्थ्यौँ। किताब बोक्ने झोला समेत हुन्थेन, हातैमा बोक्थ्यौँ यसरी च्यापेर। बिहानको खाजा के हुन्थ्यो, मकैको भात, भुटेको भात। खाना के हुन्थ्यो, मकैको भात। बेलुकाको खाना के हुन्थ्यो, मकैको भात। त्यो मोमो थिएन, चाउमिन थिएन, पिज्जा थिएन, बर्गर थिएन। त्यो दिनहरूमा एक जोरभन्दा बढी लुगा वा जुत्ता हुनु वा खानामा त्यहाँनिर छनौट हुनु विलासिता मानिन्थ्यो, विलासिता। ती कुरा त धनीको लागि मात्र थिए, धनीहरूले मात्र दुधमा गोलकुस बिस्कुट चोपेर खान पाउँथे, त्यही पनि मानिसहरू सन्तुष्ट थिए। यसो सन्तुष्टिको हामीले रेटिङ गर्ने भने अहिलेभन्दा त्यतिखेर मान्छेहरू सन्तुष्ट थिए। आज ठ्याक्कै उल्टो छ, हिजोको विलासिताको कुरा आज आवश्यकता बनेका छन्। आवश्यकता, म तपाईँलाई सोध्न चाहन्छु, तपाईँसँग कति जोड कपडा छ, कति जोड कपडा छ, कति जोड जुत्ता छ, कोही यहाँ खाली खुट्टा आज आएछ हिँडेर जुत्ता नभएर? कसलाई के खाऊँ भन्ने चिन्ता छ भरे? नभएर होइन, तर हुन त चिन्ता छ होला, नभएर होइन त, धेर भएर अब के खाऊँ? चाउमिन खाऊँ कि मोमो खाऊँ, कुखुराको मासु खाऊँ कि सुँगुरको मासु खाऊँ भने त होला, तर केही छैन, के खाऊँ? किन्नलाई पैसा छैन भने, किन्नलाई पनि पैसा छैन, के खाऊँ? कतिजना हिजो राति पुलमुनि सुतेर बिताउनु भयो, सुत्ने ठाउँ कोठा नभएकोले गर्दाखेरि। हुन त रक्सी खाएछ, मातेछ भने त पुलमुन नै सुताउने हो, त्यही सुत्ने ठाउँमा त्यही हो। अनि हामी किन सन्तुष्ट छैनौँ त त्यसो भए? हामी किन अझ सन्तुष्ट छैन? अझ के कुराले पुगिरहेको छैन हामीलाई? कति पैसा भएदेखि तपाईँ खुसी हुनुहुन्थ्यो? कति जोड लुगा भएदेखि तपाईँ खुसी हुनुहुन्थ्यो? कुन मोडलको आइफोनले तपाईँलाई खुसी बनाउँछ? कुन बाइक, कुन ब्रान्डले तपाईँलाई खुसी बनाउँछ? ए, तपाईँ जीवनमा असन्तुष्ट हुनुहुन्छ भने तपाईँको आवश्यकता पुरा नभएकोले होइन होला, बरु तपाईँको चाहना धेरै भएकोले चाहिँ होला। त्यसैले त प्राचीन दार्शनिक एपिक्युरसले भनेका थिए कि यदि तपाईँ कसैलाई खुसी बनाउन चाहनुहुन्छ भने उसको सम्पत्ति बढाउने होइन, उसँग भएको कुराहरूमा थप्ने होइन, बरु उसको इच्छालाई चाहिँ घटाउनुहोस्, उसको चाहनालाई घटाउनुहोस्। प्रिय, तपाईँको इच्छाहरू असीमित छन्, हाम्रो इच्छाहरू असीमित छन्, यी चिहान जस्तै हो जसले कहिले पुग्यो भन्दैन। एउटा कोठा छ, अब फ्ल्याट चाहियो, फ्ल्याट छ, घर चाहियो, घर छ, अर्को घर चाहियो, यो क्रम बढिरहन्छ। तपाईँलाई लाग्छ अझै धेरै पाए त म खुसी हुने थिएँ, सन्तुष्ट हुने थिएँ, तर पैसाले कहिले पुग्दैन, संसारको धन सम्पत्तिले कहिले पुग्दैन, कसैलाई पनि पुग्दैन। तपाईँ जति धेरै धन सम्पत्तिको पछि लाग्नुहुन्छ, यो भोक, यो तृष्णा त्यति नै बढ्दै जान्छ। उपदेशक 5:10 ठिकै भन्छ, जसले रुपियाँ पैसाको माया गर्छ त्यसलाई रुपियाँ पैसाले कहिले पुग्दैन, जसले धन सम्पत्तिको माया गर्छ त्यो आफ्नो आम्दानीसँग अथवा आफ्नो स्यालेरीसँग, तनखासँग कहिले सन्तुष्ट हुँदैन, यो पनि व्यर्थ हो। प्रियहरू, जीवनका आधारभूत आवश्यकताहरू गाँस बाँस खपास सन्तुष्ट हुनको लागि पर्याप्त छ, पर्याप्त छ। तर यहाँ पावलको भनाइलाई गलत नबुझ्नु होला, पावलले यहाँनिर धेरै धन सम्पत्ति हुनलाई पाप भनिरहेको छैन, फेरि गलत नबुझ्नु होला, पावलले यहाँ धेरै धन सम्पत्ति हुनलाई पाप भनिरहेको छैन। यदि परमेश्वर तपाईँलाई आधारभूत खाँचो कुराहरूभन्दा बढी प्रशस्त मात्रामा तपाईँलाई दिनुभएको छ भने त्यो आफैमा गलत होइन। समस्या त तब सुरु हुन्छ जब जीवन स्वार्थी हुन्छ अनि भोगविलासको पछि लाग्न थाल्छ, जब तपाईँको हृदयले सधैँ अझ धेरै पैसा, अझ धेरै मात्र खोज्न थाल्छ, समस्या तब सुरु हुन्छ। जब धन सम्पत्तिको चाहनाले तपाईँको जीवन नियन्त्रित हुन्छ, समस्या त तब सुरु हुन्छ। परमेश्वरप्रतिको प्रेम, उहाँको महिमाभन्दा बढी घर, गाडी, विलासित कुराहरू मात्र, यी कुराले मात्र तपाईँको हृदय खोज्न, हृदयले खोज्न थाल्छ, हृदय लाग्छ, यी कुराहरूमा मात्र तपाईँ अल्झिन थाल्नुहुन्छ, तब समस्या सुरु हुन्छ। बाइबलले प्रियहरू भक्ति र सन्तुष्टिको सट्टा लोभ र भौतिकवादले भरिएको जीवनलाई गलत गलत भन्छ। र प्रिय, यदि तपाईँ तपाईँको जीवनमा परमेश्वरले जे कुरा जुटाउनु भएको छ त्योसँग सन्तुष्ट हुनु हुँदैन, सधैँ अझ धेरैको दौडमा हुनुहुन्छ भने यसले ढिलो वा छाँडो तपाईँको हृदयलाई परमेश्वर र उहाँको चर्चबाट टाढा लैजानेछ। ढिलो वा छाँडो, त्यसरी प्रिय परमेश्वर दिनुभएको कुराहरूमा कृतज्ञ हुनुहोस्। उहाँले तपाईँलाई जे सुम्पिनु भएको छ त्यसको असल भण्डारे भन्नुहोस्, त्यसलाई बुद्धिमानीपूर्वक चलाउनुहोस् र उहाँकै महिमाको लागि उपभोग गर्नुहोस्। तर यदि तपाईँ परमेश्वरले दिनुभएको कुरामा, जुटाउनुभएको कुरामा सन्तुष्ट हुनुहुन्न भने र धन सम्पत्तिले तपाईँलाई खुसी बनाउँछ भने, तपाईँ सोच्नुहुन्छ भने र धनी हुने इच्छा गर्नुहुन्छ भने, यहाँ एउटा गम्भीर चेतावनी छ तपाईँको निम्ति। पद नौलाई हेर्नुहोस् न, घाँस बास कपासमा जो सन्तुष्ट हुँदैन तर धनी हुने इच्छा गर्नेहरू के हुन्छ? परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा डुबाउँछ। फेरि पनि पावलले यहाँ के भनिरहेको छैन, तपाईँले याद गर्नु होला, पावलले धनी हुनु पाप हो भनिरहेको छैन। फेरि पनि यहाँ बाइबलमा धेरै धनी मानिसहरू थिए जसको सम्पत्तिको बाइबलले कहिले पनि निन्दा गरेको छैन। अयुब धेरै धनी व्यक्ति थिए, पूर्वका मानिसहरूमध्ये धनी व्यक्ति थिए। अरिमथियाका योसेफ पनि धनी मानिस थिए जसले येशूको लास मागेर आफ्नो च्यानमा राखे। र एफिससका केही क्रिस्चियनहरू पनि धनी नै थिए। त्यसैले पहिलो तिमोथी 6:17 पदमा पछि हामी हेर्छौँ, पावलले उनीहरूलाई सिधै सम्बोधन गर्छन्, यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखौँ। धन सम्पत्तिमा होइन, त्यहाँ धनी मानिसहरू थिए। पावल उनीहरूलाई आफ्नो सम्पत्ति बाटोमा लगेर फालिदेऊ भन्दैन, जलाइदेऊ भन्दैन, खोलामा बगाइदेऊ भन्दैन, बरु त्यो सम्पत्तिलाई कसरी सही ढङ्गले चलाउने भनेर यहाँनिर चेताउने, यहाँनिर शिक्षा दिइरहेको छ। तिनीहरूले असल कार्य गरून् पावल भन्छन्, र असल कामहरूमा धनी हुन्, उद्धार चित्तको हुन्, दानी हुन्। सो वास्तवमा धनी हुनु समस्या होइन, धनी हुनु आफैमा समस्या होइन, बरु धनी बन्ने इच्छा राख्नुमा समस्या हो। जीवनमा तपाईँ इमान्दारी साथ परमेश्वरको सेवा गर्नुहुन्छ, काम गर्नुहुन्छ, परमेश्वरले तपाईँलाई सफलता दिनुहोला, धन कमाउनु होला, तर धनी बन्ने इच्छा राख्नु, धनी भए भने, बस मैले कमाएँ भने, मेरो आफ्नै घर भयो भने, गाडी भयो भने, यो भयो भने, त्यो भयो भने, अनि मात्र मेरो जीवन पूर्ण हुन्छ, सन्तुष्ट हुन्छ, खुसी हुन्छु, मेरो पनि जीवन अनि अर्थपूर्ण बन्छ भनेर सोच्नु हुँदैछ भने तपाईँ ठुलो परीक्षा पर्नेवाला हुनुहुन्छ, ठुलो परीक्षा पर्नेवाला हुनुहुन्छ। धनले नै सम्पूर्ण सन्तुष्टि दिन्छ, तपाईँलाई खुसी दिन्छ भनेर त्यो भ्रम पाल्नु घातक हुन्छ। प्रियहरू, धनको लोभ गर्नेहरू अनेकौँ परीक्षाहरूमा फस्छन्। सो पावलको अनुसार यो परीक्षाको कुरा मात्र नभई प्राणै विनाश, प्राणकै विनाश निम्त्याउने गम्भीर विषय हो, किनभने पतन हुन अघि मानिसमा सधैँ यस्तै गलत इच्छाहरू जाग्ने गर्छ। एकपल्ट मानव जातिको पतनको कथालाई एकपल्ट स्मरण गरौँ न। त्यो पतन, त्यो विनाशको बियो एउटा सानो इच्छाबाटै पलाएको थियो, होइन र? निषेधित फल खाने इच्छाबाट, परमेश्वरले जुटाउनु भएको, उपलब्ध गराउनु भएको त्यो प्रशस्ततामा सन्तुष्ट हुनुको सट्टा आदम र अब अझै धेरै सन्तुष्टि पाउने परीक्षामा परे। यदि त्यो फल मैले खाएँ भने अनि म जीवनमा ह्याप्पी हुन्छु, सन्तुष्ट हुन्छु, म केही बन्छु, त्यो फलले जीवन र सन्तुष्टिको ठुलो सपना देखाएको थियो। तर जब उनीहरूले त्यो खाए तब के भयो तपाईँलाई थाहा छ, सबै कुरा बद्लियो, बगैँचाबाट सन्तुष्टि र आनन्द हराएर गयो, त्यसको सट्टा डर, शर्म र रित्तोपन भित्रियो। जुन कुराले खुसी बाचा गरेको थियो त्यसले अन्तत केवल दुःख मात्र निम्ति आयो। अब यहाँ पावलले देखाएको पतनको एउटा डरलाग्दो क्रमलाई तपाईँले विचार गर्नुहोस्, कसरी एउटा धनी हुने एउटा इच्छाले मानिसलाई विनाशको अन्तिम बिन्दुसम्म पुर्याउँछ। जब मानिस परमेश्वरले दिनुभएको कुरामा सन्तुष्ट हुन सक्दैनौँ तब धनी हुने र अझ धेरै थुपार्ने हामीमा चाहना जाग्दछ। अनि त्यसपछि के हुन्छ, तपाईँ परीक्षामा पर्नुहुन्छ। कस्ता परीक्षाहरू? सबै प्रकारका परीक्षाहरू, सबै प्रकारका परीक्षाहरू, कार्यस्थलमा सत्यतालाई बङ्ग्याएर झुट बोल्ने परीक्षामा पर्नुहुन्छ, छिटो धन कमाउन घुस लिने परीक्षामा तपाईँ पर्न थाल्नुहुन्छ, जागिर बचाउन वा प्रमोसनको लागि सबै विश्वाससँग सम्झौता गर्ने तपाईँ परीक्षामा पर्नुहुन्छ। यति मात्र होइन, यसले कर छल्नेदेखि लिएर पैसाकै मोहमा परेर परमेश्वरलाई चलाउनु पर्ने दिनुपर्ने दशंसा र भेटीमा समेत बेइमानी गर्ने परीक्षामा तपाईँ पर्नुहुन्छ। र तपाईँ अरूको सेवा गर्नलाई होइन, परमेश्वर महिमाको लागि होइन, तर आफ्नो स्वार्थ पुराको निम्ति, पैसा कमाउनु निम्ति तपाईँ सरकारी जागिर खोज्न थाल्नुहुन्छ, त्यो परीक्षामा पर्नुहुन्छ। तपाईँलाई थाहा छ सरकारी जागिरमा त्यहाँनिर पास हो तपाईँको निम्ति, तर पनि तपाईँ त्यो रोज्नुहुन्छ। यदि तपाईँ सरकारी जागिर खानेवाला हुन्छ भने म तपाईँलाई एउटा मेरो सल्लाह भनेको, एउटा स्वस्थ स्थानीय चर्चको हिस्सा बन्नुहोस्। त्यो जागिर आफैमा समस्या छैन, तर तपाईँ एउटा स्वस्थ स्थानीय चर्चको हिस्सा हुनु भएन भने, पापलाई गम्भीर रूपमा लिने चर्चको हिस्सा हुनु भएन भने, तपाईँको जागिरले तपाईँलाई कहाँसम्म पुर्याउँछ, भोलिको दिनमा तपाईँको आत्मिक अवस्था के हुन्छ, त्यसलाई लिएर म डराउँछु। त्यो कल्पना पनि गर्न सकिन्न। मानिसहरू किन लाखौँ खर्च गरेर सरकारी जागिर खानु खोज्छ, यद्यपि तलब 80,000, 20,000 हुन्छ, किन? किनकि एक दिन कहीँ कसो भन्सारमा नपरिएला, एक दिन कसो मालपोतमा नपरिएला धनी भन्ने इच्छा, र तपाईँको विश्वासमा तपाईँलाई सम्झौता गर्ने बनाउँछ, अनि तपाईँ विभिन्न पास परीक्षामा पर्नुहुन्छ। अनि मैले एकदम इमान्दार सरकारी जागिर क्रिस्चियनहरू भेटाएको छु, अक्रिस्चियनहरू पनि भेटाएको छु, सबै गलत हुँदैन, सबै खराब हुँदैन, तर जब जब धनी भन्ने इच्छा लिएर तपाईँ कुनै काम गर्न सुरु गर्नुहुन्छ, तपाईँ धेरै परीक्षामा पर्नुहुन्छ, धेरै। अनि के हुन्छ तपाईँलाई थाहा छ, जुन कुरा कुनै समय तपाईँको लागि सोच्नै नसक्ने थियो, सोच्नै सक्ने कस्तो गर्न सकेको मान्छेले भन्नुहुन्थ्यो तपाईँ आफै, तर त बिस्तारै बिस्तारै त्यही कुरा तपाईँको निम्ति सामान्य बन्न थाल्छ, कसले गर्दैन र भन्न थाल्नुहुन्छ, सबैले गरि त रहेको छन्, सोझो औँलाले घिउ कहाँ आउँछ र, अलिअलि त बङ्गाउनु पऱ्यो नि होइन र, तपाईँ आफैलाई सत्य साबित गर्न थाल्नुहुन्छ, ठिक ठहराउन थाल्नुहुन्छ, यसु को हुन, को को यसु हुनसक्छ र, को पावल हुनसक्छ र, आखिर हामी पापी त हौ। अनि परीक्षा तपाईँ एउटा पासो भन्छ, पासो जस्तै एउटा जनावर त्यो सिकारीको जालमा सिधै गएर झाकिन्छ, त्यसरी तपाईँ झाकिनुहुन्छ। यो अनि यो कसको पास हो, यो कसको पास हो, यो सैतानको पास हो, यो सैतानको, सैतानले सुरुदेखि नै अदनको बगैँचादेखि नै आफ्नो जाल बिछ्याइरहेको छ, आफ्नो पासो थापिरहेको छ, कसलाई भेट्टाउ र निलिहालो गाजिहालो भनेर सैतान त्यति मौका कुरिरहेको छ। अनि एकपल्ट पासमा परेपछि तपाईँको इच्छाहरू अर्थहीन र तर्कहीन र दुःखदायी र हानिकारक बन्छन्, त्यही भन्दा चाहिँ होइन र, तर धनी हुने इच्छा गर्नेहरू 7-9 पद हेर्नुहोस् न, परीक्षामा पर्छन् र पासमा फस्छन् र त्यसपछि पासमा परिसकेपछि के हुन्छ, धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा डुमाउँदछ। तपाईँको इच्छाले तपाईँलाई विनाशतिर लैजान्छ, परमेश्वरभन्दा बढी धनको पछि लाग्दा तपाईँको जीवन बर्बाद हुन्छ, यस यदि समयमा होस् होसियार भइएन भने, होस् पुर्याएन भने, यसले तपाईँलाई सधैँको लागि परमेश्वर र उहाँको चर्चबाट टाढा लैजान सक्छ, टाढा लैजान सक्छ। तपाईँ देख्नुभयो मानिसहरू किन बर्बादी र सर्वनाशमा पुग्छन्, किनभने उनीहरूले पैसाले नै जीवन दिन्छ, पैसाले नै खुसी दिन्छ भन्ने कुरा विश्वास गरे, तर पैसाले त्यो कहिले पनि, त्यो कहिले पनि दिएन। जुन कुराको पछि उनीहरू लागे, त्यही कुरा एउटा पासोमा साबित भयो, एउटा पासोमा परिणत भयो। धन सम्पत्तिको कारण आज धेरै सम्बन्धहरू बिग्रिएका छन्। हामीले के हामीले पत्र पत्रिकाहरूमा यस्तै घटनाहरू पढ्न पाउँदैन र, गएको वर्ष मात्र एउटा समाचार छापिएको थियो, महिलाले विवाह गरिसकेपछि श्रीमानको जिम्मा बिमा गराइदिएको कुरा तपाईँलाई थाहा छ, ठुलो जिम्मा बिमा गराइदिन्छ, अनि त्यसपछि केही महिनापछि पैसाकै लोभमा उनले आफ्नो श्रीमानको हत्या गर्ने योजना बनाउँछन्, र उनी विदेश पलायन हुन लाग्दाखेरि प्रहरीले उनलाई विमानस्थलमै पक्रिन्छ। पावलले चेतावनी दिएको खतरा यही हो, खतरा यही हो। तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा पर्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरू रूप्छन् जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा डुबाउँछ। जब प्रियहरू सन्तुष्टिको ठाउँ पैसाले लिन्छ तब हृदयले सबै प्रकारका खराबीहरूको निम्ति, सबै प्रकारका पापको निम्ति, परीक्षाको निम्ति आफ्नो ढोका खुल्ला गरिदिन्छ। त्यसैले पावलले पहिलो तिमीति छ दिएको दशपदमा यसरी निष्कर्ष निकाल्छन्, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो। पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूको हृदय घोजेका छन्। ध्यान दिनुहोस् फेरि एकपल्ट, फेरि यहाँनिर पावलले रुपियाँ पैसा नै सबै खराबीको जड हो भनिरहेका छैन। पैसा आफैमा खराब छैन, समस्या त पैसाप्रतिको प्रेम हो, पैसाप्रतिको मोह हो। पैसा त परमेश्वर दिनुभएको असल दान हो, इट्स अ गुड गिफ्ट। र व्यवस्था आठ अध्यायमा भने चाहिँ धन कमाउने शक्ति र बुद्धि पनि परमेश्वरले दिनुहुन्छ। तर परमेश्वरले पैसालाई प्रेम गर्नको निम्ति वा थुपार्नको लागि होइन, तर हाम्रा र अरूहरूका खाँचोहरू पुरा गर्नको लागि दिनुभएको, विलासिताको जीवन जिउनलाई होइन। जब पैसालाई प्रेम गरिन्छ तब यो तपाईँको मालिक बन्छ र यसले तपाईँलाई जे भन्छ तपाईँ त्यही गर्न थाल्नुहुन्छ, त्यही गर्न थाल्नुहुन्छ। सबै कुरा पैसाकै इसारामा चल्न थाल्छन्। तपाईँले अब पैसालाई चलाउने होइन, बरु पैसाले तपाईँलाई चलाउन थाल्छ। पैसाले एउटा धारिलो तरबारसँग तुलना गर्न सकिन्छ, तिखो लाग्ने खुकुरी तरबारसँग। तरबार आफैमा खराब छैन, तर जब यो गलत हातमा पर्छ वा यसको जब यसको दुरुपयोग हुन्छ तब त्यो तरबारले ज्यान लिन सक्छ। त्यसरी नै जब पैसाप्रतिको मोहले हाम्रो हृदयमा प्रभुत्व पाउँछ, जमाउँछ, तब यो विनाश र पतनको कारण बन्न सक्छ, विनाश र पतनको कारण बन्न सक्छ। सो वास्तविक खतरा पैसा हुनुमा होइन, ग्रुपमा क्लियर हुनुपर्छ। तर बरु पैसालाई परमेश्वरको स्थानमा राख्नु अनि पैसालाई पुज्नु, पैसालाई प्रेम गर्नु। जब हाम्रो हृदयमा ईश्वरीय सन्तुष्टिको सट्टा लोभले आफ्नो 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 अड्डा खडा गर्छ, सिंहासन जमाउँछ, तब यसले हामीलाई पापतिर डोर्याउँछ। पावलले त्यसै भनेका होइनन्, रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो। विचार गर्नुहोस् त कि संसारमा कुनै पाप छ जसको सम्बन्ध पैसासँग जोडिएको छैन, जसको सम्बन्ध पैसासँग छैन। विचार गर्नुहोस् संसारमा कुनै त्यस्तो पाप छ जसको पैसासँग कुनै कुनै लेनदेन छैन, कुनै सम्बन्ध छैन। ठगी होस् वा चोरी होस्, बेइमानी, झुट, यहाँसम्म हत्या, यी सबै व्यभिचार समेत यी सबैको जराहरू कतै न कतै पैसाप्रतिको त्यही अन्धो प्रेमसँगै जोडिएको हुन्छ। पैसाले झुट बोल भन्छ, तपाईँ झुट बोल्नुहुन्छ। पैसाले कसैले ठग भन्छ, तपाईँ ठग्नुहुन्छ। पैसाले आज चर्च नजाँदा हुन्छ, काममा गयो भने डबल हुन्छ भन्छ, तपाईँ त्यही गर्नुहुन्छ। र अन्तत पद दसको खण्ड खमा पावल भन्ने कुरा हुँदछ, पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन्। यहाँ पावलले कसै कसैको नाम उल्लेख नगरे पनि इतिहासका केही पात्रहरू छन् जो पैसाको लोभमा परेर विश्वासबाट कुमार्गतिर लागिसकेका छन्। तपाईँलाई थाहा छ डेमस भन्ने व्यक्तिलाई तपाईँ सम्झनुहोस्, जसले संसारलाई प्रेम गरे र सेवकाई बिचैमा त्यागेर संसारतिरै फर्किगए। अझ भयानक उदाहरण त यहुदा इस्करियोत, जसले केवल केही चाँदीका सिक्काका लागि आफ्नै प्रभु र मुक्तिदातालाई बेचिदिए, धोका दिए। प्रिय परमेश्वरको वचनको यो चेतावनीलाई हल्का रूपमा नलिनुहोस्, पैसाको मोह एउटा खतरनाक लत हो, यो एडिक्सन हो, यो एडिक्सन, यो लत हो। जति धेरै तपाईँ पाउनुहुन्छ त्यति नै धेरै तपाईँ चाहनुहुन्छ। यो समुद्रको नुनिलो पानी जस्तै हो, नुनिलो पानी। यदि तपाईँले समुद्रको पानी तिर्खा मेट्नलाई पिउनुभयो भने त्यसले तिर्खा मेट्ने होइन, झन् तपाईँलाई त्रिषित बनाएर छोड्छ। पैसाले तपाईँलाई कहिले तृप्त पार्दैन, पैसाले तपाईँलाई कहिले सन्तुष्टि दिँदैन, संसारको धन सम्पत्ति तपाईँलाई कहिले खुसी बनाउँदैन। पैसाको मोह एउटा टिक टिक गरिरहेको बम जस्तै हो, जो आफ्नो समय आएपछि विस्फोट हुन्छ र तपाईँको जीवनलाई ध्वस्त पार्छ। केही वर्ष अघि अमेरिकामा एउटा दुःखद घटना घटेको थियो. एकजना मानिस मृत अवस्थामा भेटिए र उनको छेउमा पैसाको थुप्रो लगाइएका थिए. उनले आफ्नो ज्यान लिएका थिए, आफैले आफ्नो ज्यान लिएका थिए. उनको छेउमा एउटा सानो त्यो डेथ नोट पनि त्यहाँनिर एउटा नोट पनि भेटियो जसमा यस्तो लेखिएको थियो, यी पैसाको थुप्रोले मलाई कहिले खुसी दिएनन्, म यति धनी भएर पनि भित्रभित्रै म निकै दुखी र रित्तो थिएँ, त्यसैले मैले आफ्नो जीवन अन्त गर्ने निर्णय गरेँ. पावल भन्छन् पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागे, मात्र लागेका छैनन् तर धेरै पीडाले तिनीहरूको हृदय घोचेका छन् घोचेका छन्. पैसाले, पैसाको मोहले, पैसाको लोभले जीवनमा असन्तुष्टि हुँदाखेरि हामी पैसालाई प्रेम गर्न पुग्छौँ, हामी लालचको शिकार पर्छौँ. मानिलिनुहोस् तपाईँ एउटा खरायो, एउटा खरायो, तर तपाईँलाई दुम्सी मनपर्छ. दुम्सी तपाईँलाई, दुम्सीसँग तपाईँ प्रेममा फस्नुभयो मान्यो, अनि दुम्सीलाई तपाईँ अङ्गाल हाल्ने कोसिस गर्नुहुन्छ, त तपाईँको अवस्था के हुन्छ होला? दुम्सी तपाईँलाई थाहा छ, त्यसको काँडाहरू हुन्छ. सो जब तपाईँ दुम्सीलाई अङ्गाल हाल्छ तपाईँको अवस्था के हुन्छ होला? तपाईँ त्यसका धेरै तिखा काँडहरूद्वारा घोचिनुहुन्छ, छेडिनुहुन्छ. जब तपाईँ पैसाले प्रेम गर्नुहुन्छ तपाईँको अवस्था ठ्याक्कै त्यस्तै हुन्छ. किनकि पैसाले अन्त त तपाईँसँग गर्ने व्यवहार नै यही हो. तपाईँलाई अङ्गालनलाई पैसाका हातहरू छैनन्, तर तपाईँलाई चोट पुर्याउने तिखा काँडाहरू मात्र हुन्छ. त्यसकारण यो तिखा काँडाहरू शब्द चलाइएको छ, धेरै पीडाले तिनीहरूको हृदय घोचेका छन्, धेरै 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 पीडाले तिनीहरूको हृदय घोचेका छन्. पैसाको पछि लाग्ने हृदयले कहिले सुख पाउँदैन, यसले केवल चिन्ता र तनाव मात्र निम्ति आउँछ, सम्बन्धहरू बिगार्छ. पैसाले खुसीको प्रतिज्ञा त गर्छ तर वास्तवमा यसले दुःख पीडा र झगडा मात्र निम्ति आउँछ. सो प्रियहरू, मेरो आग्रह भनेको पैसाको प्रेमबाट, मोहबाट टाढा रहनुहोस्, धनको होइन परमेश्वरको पछि लाग्नुहोस्. तपाईँको क्रिस्चियन जीवन धन सम्पत्तिको लोभले होइन, लालच होइन, तर परमेश्वर पाइने सन्तुष्टिले चिनिएको होस्. यदि तपाईँ यहाँ हुनुहुन्छ र तपाईँ यदि ख्रिस्टमा हुनुहुन्न भने, तपाईँ ख्रिस्टका चेला हुनुहुन्न भने, म बुझ्छु कि यी कुराहरू तपाईँलाई अनौठो लाग्न सक्छ, मूर्खतापूर्ण पनि लाग्न सक्छ. संसारले तपाईँलाई पैसाले सबै कुरा गर्न सक्छ, पैसा छ त सबै छैन त केही पनि छैन भनेर तपाईँलाई विश्वास दिलाएको छ. अनि हामी भन्दैछौँ रुपियाँ पैसा पछि नलाग. तर म तपाईँलाई, मित्रहरू, तपाईँलाई म एउटा कुरा इमान्दार सब बताउन चाहन्छु, पैसाले तपाईँको आत्मालाई कहिले पनि सन्तुष्टि दिँदैन. हामीलाई थाहा छ, हामीले यस्तो लेखिएको हामीले पढेका पनि छौँ, पैसाले खाना त किन्ला तर भोक मेटाउन सन्तुष्टि दिँदैन, पैसाले आलिसान घर किन्ला तर घरभित्रको शान्ति दिँदैन, पैसाले महँगो ओछ्यान किन्ला तर निन्द्रा, मिठो निन्द्रा दिँदैन. अनि सबैभन्दा महत्त्वपूर्ण कुरा म थप्न चाहन्छु, पैसाले तपाईँको पाप र आउने न्यायबाट तपाईँलाई बचाउन सक्दैन, सक्दैन. यसरी भन्नुभयो चाहिँ, यदि मानिसले सारा संसार जितेर आफ्नो प्राण गुमायो भने उसलाई के लाभ हुन्छ र? केही पनि लाभ हुँदैन. त्यसैले म तपाईँलाई आग्रह गर्दछु, यदि तपाईँ यसुमा हुनुहुन्न भने संसार यसको नाशवान धनको पछि लाग्न छोडिदिनुहोस् र ख्रिस्टमाथि विश्वास गर्नुहोस्. उहाँले मात्र तपाईँको आत्मालाई साँचो सन्तुष्टि र अनन्तको त्यो आनन्दले भर्न सक्नुहुन्छ. अनि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने के तपाईँको जीवनले त्यही कुरा प्रमाणित गरिरहेको छ? के तपाईँको जीवनले त्यही कुराको गवाई देखिरहेको छ कि तपाईँ जीवनमा तपाईँसँग अभाव छ तर तपाईँ सन्तुष्ट व्यक्ति हुनुहुन्छ? किनकि तपाईँले आफ्नो सन्तुष्टि परमेश्वरमा भेटाउनु भएको छ. पावलले जस्तै हरेक परिस्थितिमा सन्तुष्ट रहने त्यो रहस्य तपाईँले पत्ता लगाउनु भएको छ. यदि छैन भने प्रियहरू, म तपाईँलाई आग्रह गर्दछु, तपाईँले विश्वास गर्नुभएको सुसमाचारमा एकपल्ट फेरि फर्किनुहोस् अनि आफूलाई जाँच्नुहोस्, क्रिस्चियन हुनु भनेको के हो? कि क्रिस्चियन हुनु भनेको परमेश्वरमा सन्तुष्ट हुने व्यक्ति बन्नु होइन र? हाम्रो जीवनको उद्देश्य के हो? परमेश्वरको महिमा गर्नु हो. अनि परमेश्वरको महिमा कसरी गर्छौँ? उहाँमा सन्तुष्ट भएर गर्छौँ. अनि उहाँमा सन्तुष्ट हामी कतिखेर हुन्छौँ? जब हामी ख्रिस्टलाई पाउँछौँ, जब हामी ख्रिस्टलाई चिन्छौँ. प्रियहरू परमेश्वर हाम्रो खुसीको विरुद्धमा हुनुहुन्न, परमेश्वर हाम्रो सन्तुष्टिको विरुद्धमा हुनुहुन्न, परमेश्वर खुसी खोज्ने हामीबाट त सन्तुष्टि खोज्ने व्यक्ति हुनुहुन्न। हामी खुसी भएको चाहनुहुन्छ परमेश्वर, हामी सन्तुष्ट भएको देख्न चाहन्छौँ, तर हामी कुन कुरामा खुसी खोजिरहेको छौँ परमेश्वर त्यसको विरुद्धमा हुनुहुन्छ। जुन कुराले हामीलाई सन्तुष्टि दिँदैन, खुसी दिँदैन, त्यो कुराको पछि लाग्ने कुराको विरुद्धमा परमेश्वर हुन्छ। परमेश्वर चाहनुहुन्छ कि हामी क्षणिक र छोटो समयको लागि मात्र होइन तर अनन्त अनन्तको लागि हामी सन्तुष्टिको अनन्तको लागि सन्तुष्टि दिने कुराहरूको पछि हामी लागौँ। परमेश्वर चाहनुहुन्छ हामी नक्कली कुराहरूको पछि नलागौँ तर साँचो सक्कली वास्तविक कुराहरूको पछि लागौँ, साँचो खुसी सन्तुष्टिको पछि लागौँ। र यदि तपाईँ जीवनमा साँचो रूपमा खुसी हुन चाहनुहुन्छ भने, सन्तुष्ट हुन चाहनुहुन्छ भने, आफ्नो जीवनको केन्द्रमा प्रियहरू ख्रिस्टलाई राख्नुहोस्, ख्रिस्टलाई राख्नुहोस्। पैसालाई होइन, धन सम्पत्तिलाई होइन, न त संसारको सफलतालाई नै। प्रिय बाइबल ख्रिस्टलाई बाइबलको केन्द्रमा मात्र राखेर हुँदैन, ख्रिस्ट केवल बाइबलको केन्द्रमा मात्र हुन्न, ख्रिस्ट केवल चर्चको इतिहासको केन्द्रमा मात्र हुन्न, ख्रिस्ट तपाईँको जीवनको केन्द्रमा पनि हुनुपर्छ। उहाँ 2000 वर्ष पहिले तपाईँका पापहरूबाट, परमेश्वर क्रोधबाट तपाईँलाई छुटकारा दिएर परमेश्वरमा भएको तपाईँको आनन्दलाई पुनर्स्थापित गर्न आउनुभयो। तपाईँले जिउन नसकेको त्यो जीवन, सिद्ध जीवन उहाँले जिउनुभयो। तपाईँले पाउनुपर्ने मृत्यु, त्यो दण्ड उहाँले मर्नुभयो, उहाँ गाडिनुभयो र त्यसको दिनमा उहाँ फेरि जीवित भई उठ्नुभयो, र केवल उहाँले मात्र तपाईँलाई साँचो सन्तुष्टि दिन सक्नुहुन्छ। तपाईँ त्यो कमिज नभएको सर्ट पनि लगाउनु नसक्ने गरी गरिब हुनुहोला, तर तपाईँसँग ख्रिस्ट हुनुहुन्छ भने तपाईँ संसारको सबैभन्दा धनी र सबैभन्दा खुसी व्यक्ति हुनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।